जो दीन फितरत है, यानी ऐसा दीन जो कानून कुदरत के मुआफिक है,
बल्कि यही दीन खुद कानून फितरत है। सबसे पहले ये दीन अल्लाह ताला की सिफात में था, यानी इस मुकद्दस मजहब की हकीकतें अल्लाह ताला की सिफात की हैसियत से थी। फिर उसके बाद इस नूर इस दीन का ज़ुहूर हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के नूर की हैसियत में हुआ, यानी ये दीन जो अल्लाह ताला की सिफात में था, अज़ल में नूरी मोहम्मदी की हैसियत से इसका ज़ुहूर हुआ। उस नूरी मोहम्मदी में इस पाक दीन की आला से आला हकीकतें मौजूद थी। नूरी मोहम्मदी का दूसरा नाम कलम इलाही था, और वही कलम इलाही अर्श आज़म कहलाता था, और उसका एक और नाम अक्ल कुल्ली था। चुनांचे ये दीन सबसे पहले नूरी मोहम्मदी में था, कलम इलाही में, अक्ल कुल्ली में, और अर्श आज़म की हैसियत में। यानी यहाँ ये सोचना जरूरी है कि हर चीज का कोई वजूद होता है, उसकी कोई हैसियत होती है, या ये कि हर चीज की कोई शक्ल सूरत हुआ करती है। तो सवाल है कि अगर नूरी मोहम्मदी का नूर अजल में हुआ तो उस नूर की कैफियत सूरत क्या थी, यानी वो किस चीज का नूर था। जाहिर है कि वो कोई मादी नूर तो नहीं था, बल्कि अकली नूर था और इल्मी नूर था। जब माना गया कि वो अकली नूर था और इल्मी नूर था, तो उसकी कोई शक्ल सूरत और कोई हैसियत होनी चाहिए, और वो ये कि ज़माना ही आदम से लेकर क़यामत तक इस दीनी हक की जो जो हकीकतें जाहिर होती रही हैं, वो सब अजल में नूरी मोहम्मदी की हस्ती में यकजा थी। आपने भूलिएगा कि हमने नूरी मोहम्मदी का दूसरा नाम अर्शी इलाही या कि अर्शी आजम बताया है, एक और नाम कलम इलाही है, और चौथा नाम अक्ल कुल्ली है। बहरहाल नाम जो भी हो, वो नूर था, और नूर की हस्ती अकली और इल्मी थी। जैसा कि आप जानते हैं कि हर चीज की कोई हस्ती होती है, बात चीजें मादी हैं यानी जिस्मानी, और कुछ चीजें रूहानी हैं और कुछ अकली। तो अकली और इल्मी का मतलब एक है। चुनांचे सबसे पहले अकली वजूद होना चाहिए, यानी इल्मी वजूद, फिर उसके बाद रूहानी, और आखिर में जिस्मानी वजूद है। लिहाजा मानना पड़ेगा कि सबसे पहले जो कलम इलाही था या कि नूर मोहम्मदी, वो अकली सूरत में था, और उसके अंदर दीन की हकीकतें मौजूद। इस तस्करे में ये बताना और ये साबित करना मकसूद है कि दीन जो है, दीन हक, हमारा दीन, वो आज से नहीं है, वो अज़ल से। और जब माना गया कि ये दीन अज़ल से है, तो साबित करना होगा वो किस सूरत में था और क्या उसका नाम था। अब आइए देखते हैं कि उसके बाद क्या हुआ। ये दीन कलम इलाही या कि नूर मोहम्मदी के बाद लोहे महफूज पर आया, तो वहां उसकी शक्ल रूहानी बन गई, यानी वहां जो भी हकीकत थी वो रूहानी हकीकत थी। जिस तरह शरीयत की जबान में बताया जाता है कि कलम से अल्लाह ताला ने फरमाया कि कलम लिख वो सारी चीजें जो मेरे इरादे में हैं, तो اسی ایک امر کے ساتھ قلم نے تمام چیزیں لوح محفوظ پر لکھ ڈالی. تو اس وقت دین کا دوسرا ظہور ہوا لوح محفوظ پر. اب یہاں ذرا رک کے ہم یہ بتائیں گے کہ یہی دین قرآن تھا جو ازل میں اللہ تعالیٰ کی صفات میں تھا, اور یہی دین قرآن اور نور محمدی کی حیثیت میں قلم الہی پر آیا, یا کہ اس کا دوسرا نام قلم الہی ہوا. اور اس کے بعد یہی دین, یہی قرآن, یہی نور محمدی لوح محفوظ پر اتر آیا. لوح محفوظ سے اس دین کا ظہور انبیاء علیہ السلام کی آسمانی کتابوں کی صورت میں ہوا. اس دین کا تیسرا ظہور وحی کی صورت میں ہونے لگا. یہی اسلام, یہی دین حق, یہی ہمارا مذہب وحی کی صورت میں اب دنیا میں ظاہر ہونے لگا. انبیاء علیہ السلام کی روحانیت میں ظاہر ہونے لگا. اس کو آپ وحی کہہ سکتے ہیں, روحانیت کہہ سکتے ہیں. یعنی زمانہ آدم سے آغاز کر کے اس کا ظہور ہونے لگا, اور رفتہ رفتہ ہر بڑے پیغمبر پر اس کا ایک ظہور ہوا, اور حضرت نبی محمد صلی اللہ علیہ وآلہ وسلم پر اس کا کامل ظہور ہوا, دین حق کا یعنی اسلام کا, اور ہمارے مقدس مذہب کا ظہور. حضرت مولانا سلطان محمد شاہ کے فرامین اقدس میں یہی اشارے ہیں. امام عالی مقام نے ارشاد فرمایا ہے کہ اسماعیلی مذہب قدیم دین ہے, اور یہ ایک ایسا پھول ہے جو مختلف زمانوں میں مختلف رنگوں میں کھلتا ہے. اس ارشاد کا مفہوم یہ ہے, اور اسی کی میں نے کچھ وضاحت کی. تو لوگ سمجھتے ہیں کہ اسلام دین حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے زمانے سے, حالانکہ وہ خود دیکھتے ہیں کہ قرآن کے اندر اس کا ذکر ہے کہ یہ ابراہیم کے زمانے سے, اور کچھ دوسری آیتوں میں ارشاد ہے کہ یہ نوح علیہ السلام کے زمانے سے, اور کچھ اس سے بڑھ کر ہے کہ یہ دین فطرت ہے اور خدائی دین ہے, لہذا خدا کی عادت و سنت کی حیثیت سے, قانون قدرت کی حیثیت سے یہ دین ہمیشہ سے پایا جاتا ہے. یہاں پر ایک بات بتائیں گے جو اہم ہے, وہ یہ, آپ جانتے ہیں کہ خدا کا بھی دین, رسول کا بھی دین, اور مومنین کا بھی دین, لیکن خدا کا الگ, رسول کا الگ, اور مومنین کا الگ دین نہیں ہے. یہی حق دین خدا کا بھی ہے, پیغمبر کا بھی, اور مومنین کا بھی. لیکن ایک سوال یہاں یہ پیدا ہوتا ہے کہ دین اسلام خدا کی کس حاجت کے لیے ہے؟ انسانوں کے لیے دین تو ضابطۂ حیات کی حیثیت, خدا دین کو کیا کرتا ہے؟ ہمارے لیے دین اس لیے ہے کہ ہم اس دین کے مطابق عمل کریں تو ہم کو کوئی اجر ملے گا, لیکن خدا اجر الصلہ سے بے نیاز ہے, بلکہ وہ خود اجر الصلہ دینے والا ہے. اس نے انبیاء کو دین دے کر دنیا میں بھیجا, لیکن اس کے لیے دین کی کیا حاجت ہے, اور کس حیثیت سے خدا نے دین کو اپنایا ہے, کب سے ہے یہ؟ اس کا جواب یہ ہے, اسلام یا کہ دین حق خدا کے لیے اس کی عادت و سنت اور قانون کی حیثیت سے ہے, رابطہ حیات کی حیثیت سے نہیں. اس کے قانون, اس کی عادت اور سنت کی حیثیت سے ہے. جب مانا گیا کہ اس دنیا کے اندر ایک دین ہے جس کو خدا کی سنت و عادت حاصل ہے, یعنی وہ خدا کی سنت و عادت کی حیثیت سے ہے, تو اس کی منطق یہ بن گئی کہ یہ دین ہمیشہ سے, یعنی ازل سے, یعنی خدا کی عادت سنت کو تو ہمیشہ سے ہونا چاہیے. اور جب خدا کا دین ہمیشہ سے ہے تو اس کی کوئی شکل و صورت چاہیے, اس کی کوئی ہستی چاہیے, حیات قضائی چاہیے. تو اسی کے مطابق میں نے کہا کہ خدا کے دین کی شکل صورت عقلی ہے، علمی ہے، پھر اس کے بعد روحانی ہے، پھر اس کے بعد تعبیری ہے، پھر اس کے بعد عملی ہے. اس کی مختلف شکلیں ہیں. عملی آپ جانتے ہیں، آج جو سچے مسلمان ہیں یا جو حقیقی مومنین ہیں ان کے اندر اسلام کس معنی میں ہے، کس حیثیت میں ہے؟ عمل کی صورت میں ہے. اور جب یہ اسلام نازل ہوا تو کس صورت میں تھا؟ روحانیت کی، ہدایت کی، نورانیت کی حیثیت میں، اور لوح محفوظ پر روح کی شکل میں، اور عقل کل میں، عقلی حیثیت میں، علمی صورت میں، اور خدا میں، سنت و عادت کی حیثیت میں، اور پیغمبر میں، رہنمائی اور ہدایت کی حیثیت. یہ ہیں اسماعیلی مذہب کی گہری حقیقتیں. آپ دنیا کے سارے مذاہب میں چھان بین کریں، وہاں آپ کو یہ حقیقتیں نہیں ملیں گی، ایسی گہری باتیں آپ کو نظر نہیں آئیں گی. اور صرف اسماعیلی مذہب ہی ہے جس کے اندر ایسی گہری حقیقتیں ہیں.